مسیح یسوع میں آپ سب کی سلامتی ہو اور خداوند کا شکر ہو کہ اس نے پھر آج کی ایک حسین صبح ہماری زندگی میں بخشی کہ اس کے حضور حاضر ہوں اور اس کی زندگی کی روٹی جو اس نے دی ہے اس سے سیر ہوں، تاکہ ہماری روحانی طور پر صحت زیادہ سے زیادہ ہو اور یہ ساری صحت اور یہ ساری روحانی قوت اس کے جلال اور اس کے نام کو عزت دینے کے لیے استعمال ہو۔ سو اس سے پہلے کہ ہم خداوند کے حضور جھکیں، عبرانیوں 4:12 اس کی 12 آیت کے مطابق یاد رکھیں، کیونکہ خدا کا کلام زندہ اور موثر اور ہر دھوداری تلوار سے زیادہ تیز ہے، جو جان اور روح اور بندھ بندھ اور گودے گودے کو جدا کر کے گزر جاتا ہے اور دل کے خیالوں اور ارادوں کو جانچتا ہے۔ اور اسی طرح دوسرا تموتھیس 2:15 اس کی 15 آیت، اپنے آپ کو خدا کے سامنے مقبول اور ایسا کام کرنے والے کی طرح پیش کرنے کی کوشش کر جس کو شرمندہ ہونا نہ پڑے اور جو حق کے کلام کو درستی سے کام میں لاتا ہو۔ آئیں اپنی اپنی حالت کو جانچے، اگر کسی طرح کی رکاوٹ ہے تو اس کے تخت کے پاس فروتنی سے آئیں گے، کیونکہ اگر ہماری ذات میں کوئی ایسی کمی کمزوری، اس کی رفاق و شراکت میں کوئی ایسی رکاوٹ ہے جو ہماری ذات میں پائی جاتی ہے، تو اگر ہم اپنے گناہوں کا اقرار کریں تو وہ ہمیں معاف کرنے میں سچا عادل اور رحم دل باپ ہے۔ خاموشی میں جھک جائیں گے۔ خدا باپ تیرا شکر کرتے ہیں، تو چاہتا ہے کہ تیرے لوگ اس نجات کی شادمانی میں مگن رہیں۔ تیرا شکر کرتے ہیں آج کی صبح کے لیے، آج آئے ہوئے ان تمام بہنوں بھائیوں بزرگوں بچوں کے لیے، سننے والے ان تمام لوگوں کے لیے، اور مستقبل میں جو خداوند خدا اس کلام کو اس ریکارڈنگ کو سنیں گے ان سب کے لیے۔ خداوند تیرے پاک روح کی خداوند خدا بحالی، رہنمائی، قدرت موجود ہے اپنے کلام کو خداوند خدا سمجھنے کے لیے، ہمیں حکمت اور دنائی دے۔ یسوع مسیح کے نام میں یہ دعا مانگتے ہیں، آمین۔ جیسا کہ ہم نئے عہد نامہ میں سے لوکا کی انجیل اس کا 19 باب دیکھ رہے ہیں، ہم نے پچھلے دنوں میں 9 آیات کو دیکھا جس میں ہم نے 3 باتیں سیکھیں۔ پہلی بات ہم نے 19 باب، میرے ساتھ نکالیں اگر آپ کے پاس بائبل ہے، جو کوئی بائبل مقدس کو پڑھ سکتا ہے۔ ہم نے پہلی بات سیکھی پہلی 4 آیات میں، زکی نام آدمی جو بچے کی طرح عمل کرتا ہوا نظر آتا ہے، جو بچے کی طرح اپنے آپ کو خاکسار بناتا ہے اور بچے کی طرح اپنے آپ کو اس نے فروتن بنایا تو ہمیشہ کی زندگی تک پہنچا۔ اور دوسری بات ہم نے دیکھی تھی کہ خداوند یسوع مسیح ہماری قابلیت پر، ہماری صلاحیت پر یہ نہیں دیکھتا کہ ہم کتنے عقل مند ہیں یا کتنی قابلیت یا قوت رکھتے ہیں، بلکہ وہ ہمارے دلوں پر دیکھتا ہے کہ ہمارے دل پہ نظر کرتے ہوئے دیکھتا ہے کہ اس میں کیا ہے۔ یہ دوسری بات ہم نے 5 آیت سے 6 آیت میں دیکھی، جس پر اس نے یسوع مسیح نے زکی کی زندگی پر نظر کی اور اس کے دل کی خواہش کو جانا۔ اور پھر ہم نے تیسری بات دیکھی تھی 7 آیت سے 8 آیت تک، 7 آیت سے، کہ خداوند یسوع مسیح گم شدہ اور کھوئی ہوئی بھیڑوں کی تلاش کرنے کے لیے آیا ہے۔ آج ہم 10 آیت میں سے سیکھیں گے اور اس کا مفہوم کیا ہے کہ یسوع مسیح ابن آدم کھوئے ہوئوں کو ڈھونڈنے اور نجات دینے کے لیے آیا ہے۔ آج ہم اس پر سیکھیں گے۔ یہاں پر جب ہم 10 آیت کو دیکھتے ہیں، ابن آدم کھوئے ہوئوں کو ڈھونڈنے، یہاں پر یسوع مسیح اپنے آپ کو اس چرواہے کی طرح بیان کرتا ہوا نظر آتا ہے جو اپنی بھیڑوں کی فکر رکھتا ہے۔ اور اس کے لیے ہم نے پچھلے دنوں میں تمثیل دیکھی تھی کہ یسوع مسیح क्या कहता है कि अगर किसी के पास 100 भेड़ हो और उसमें से एक खो जाए तो वो जब तक मिल ना जाए उसकी तलाश करता रहता है, जब मिल जाए तो उसे अपने कंधों पर उठाकर अपने दोस्तों के साथ पड़ोसियों के साथ खुशी करता है। और उसने कहा कि इसी तरह जब कोई खोई हुई जिंदगी इस दुनिया की तारीकी में, इस दुनिया की दौड़ में जो दम तोड़े हुए है, जब वो उसे तलाश करता है तो आसमान पर खुशी होती है। सो यहां पर जो दसवीं आयत आज हम सीखने को जा रहे हैं, क्योंकि इब्ने आदम खोए हुओं को ढूंढने और निजात देने के लिए आया है। यहां पर हम इस बात को जब देखते हैं तो हिजकियल नबी जब नबूवत करते हुए कहता है, जब खुदावन खुदा ने उससे कहा कि ऐ आदमजात नबूवत कर, तो वहां पर हम देखते हैं कि क्यों यीशु मसीह का इस दुनिया में आना हुआ, क्यों यीशु मसीह इस दुनिया में आया, ताकि खोई और परागंदा और शिकस्ता दिल और जो नादार और परेशान भेड़े हैं, जो तारीकी में तितर बितर हैं, उनको तलाश करे। और ये क्यों हुआ? क्योंकि जिन लोगों को उस वक्त खुदा ने ये खिदमत, चरवाहा होने की खिदमत दी, उन्होंने उस खिदमत को सर अंजाम नहीं दिया। और यहां पर लूका तबीब इसे बयान करता है कि इब्ने आदम खोए हुओं को ढूंढने और नजात देने के लिए आया है, जिसे हिजकियल नबी नबूवत के तौर पर बयान करता है। मेरे साथ चलें और इस हवाला को देखते हैं कि किस तरह ये नबूवत यीशु मसीह की जिंदगी में पूरी होती है और उसका इस जमीन पर आने का मकसद क्यों है। क्योंकि जब हम देखते हैं उस वक्त के यरूशलम के रहने वाले वो सब उस्ताद, उस वक्त के सब मजहबी रहनुमाई, जिनमें फरीसी और रब्बी और फकी, जो अपने आप को शरीयत के आलम समझते थे, उन्होंने लोगों की फिक्र नहीं की, उन्होंने लोगों पर मोहब्बत को जाहिर नहीं किया, उन्होंने लोगों को जो गुमराह थे, जो तारीकी में थे, जो शिकस्ता हाल थे, जो कैद में थे, जो मौत का पैगाम सुन के तारीकी में बैठे हुए थे, उन्हें जिंदगी के बारे में नहीं बताया, बल्कि अपनी रासबाजी के रोब में मुब्तला रहे और सिर्फ और सिर्फ अपनी ही बातों में मगन रहे। सो मेरे साथ निकाले, यहां पर पुराने नामा में हम देखते हैं, ये आपको यर्मिया, उसके बाद नोहा, फिर हिजकियल की किताब मिलेगी। हिजकियल नबी का सहीफा, जब हम उसका 34वां बाब देखते हैं तो यहां पर हम इस वजह को पाते हैं कि क्यों यीशु मसीह खोए हुओं को ढूंढने। यीशु मसीह वो चरवाहा है जो अपनी भेड़ों की फिक्र करता है, जैसे यूहन्ना 10 बाप उसकी 11वीं आयत में यीशु मसीह ने कहा, मैं वो अच्छा चरवाहा हूं जो अपनी भेड़ों के लिए जान देता है। आपने अक्सर आपकी गलियों में, सड़कों में भेड़े चढ़ाने वाले गडरिये को देखा होगा, वो अपने हाथ में आसा या डंडा लिए भेड़ों के पीछे पीछे चलता हुआ उनको राह दिखाता नजर आता है। लेकिन यीशु मसीह वो चरवाहा है जो अपनी भेड़ों की क़यादत करता है, जो अपनी भेड़ों की रखवाली करता है, और वो भेड़ों के पीछे नहीं बल्कि भेड़ों के आगे चलता है, और वो जानता है कि उसकी भेड़ें उसकी आवाज को पहचानती है, उसकी आवाज को जानती हैं। और ये है चरवाहे का और भेड़ों का रिश्ता और तअल्लुक, कि वो किस तरह एक दूसरे की, किस तरह चरवाहा उनकी फिक्र करता है और भेड़ें उसकी आवाज पर कान धरती हैं। सो 34वीं आयत में पहली 6-7 आयत को देखेंगे, यहां पर खुदावन खुदा इसराइल के चवाहों पर अफसोस करता है। सो मेरे साथ देखें, اور خداوند کا کلام مجھ پر نازل ہوا، حزقیل نبی کہہ رہا ہے کہ اے آدم ذات، اسرائیل کے چرواہوں کے خلاف نبوت کر، ہاں نبوت کر اور ان سے کہہ، خداوند خدا چرواہوں کو یوں فرماتا ہے کہ اسرائیل کے چرواہوں پر افسوس جو اپنا ہی پیٹ بھرتے ہیں، کیا چرواہوں کو مناسب نہیں کہ بھیڑوں کو چرائے؟ تم چکنائی کھاتے اور اون پہنتے ہو، اور جو فربا ہیں ان کو ذبح کرتے ہو لیکن گلہ نہیں چراتے، تم نے کمزوروں کو توانائی اور بیماروں کو شفا نہیں دی، اور ٹوٹے ہوں کو نہیں باندھا، اور وہ جو نکال دیے گئے ان کو واپس نہیں لائے، اور گم شدہ کی تلاش نہیں کی، بلکہ زبردستی سے اور سختی سے ان پر حکومت کی۔ اور یہ تصویر نظر آتی ہے اسرائیل کے ان چرواہوں کی زندگی میں، جو آپ اپنی گلیوں میں، روڑی پر اور بہت سی جگہوں پر دیکھتے ہیں کہ وہ کس طرح اپنے ڈنڈے سے اپنی بھیڑوں کو چراتا ہے، اور اس کے چرانے کی جگہ آپ دیکھ سکتے ہیں اکثر روڑی یا کوڑے کا ڈھیر ہوتا ہے۔ سو یہاں پر خداوند کا کلام کہتا ہے کہ تم نے کمزوروں کو توانائی اور بیماروں کو شفا نہ دی، اور ٹوٹے ہوں کو نہیں باندھا، اور جو نکال دیے گئے ان کو واپس نہیں لائے، اور گم شدہ کی تلاش نہیں کی، بلکہ زبردستی اور سختی سے ان پر حکومت کی، اور وہ تتر بتر ہو گئے کیونکہ کوئی پاسبان نہ تھا۔ یہاں پر جو لفظ چرواہے کا اور پاسبان کا استعمال ہوا ہے، گڈھریا یعنی کہ بھیڑوں کی قیادت کرنے والا، رہنمائی کرنے والا، ان کو صحیح راہ پر چلانے والا، ان کی پاسبانی یعنی کہ ان کی رہنمائی کرنے والا، اور یہ اسرائیل کے چرواہوں پر خداوند خدا کا افسوس ہے کیونکہ وہ اپنی ہی باتوں میں مگن رہے، وہ چکنائی اور اون اور دنیا کی چیزوں میں مصروف رہے، بجائے اس کے کہ ان ٹوٹے ہوں کو بھانتے، ان شکستہ دلوں کو تسلی دیتے، وہ جو تتر بتر ہو گئے ان کو بحال، ان کو راہ دکھانے کے بجائے ان پر زبردستی سے حکمرانی کی۔ اور خداوند کہتا ہے کیونکہ کوئی پاسبان نہ تھا، اور وہ پراگندہ ہو کر میدان کے سب درندوں کی خوراک ہوئے، تم میری بھیڑیں تمام پہاڑوں پر اور ہر ایک اونچے ٹیلے پر بھٹکتی پھرتی ہیں، ہاں میری بھیڑیں تمام روحے زمین پر تتر بتر ہو گئی، اور کسی نے ان کو نہ ڈھونڈا اور نہ ان کی تلاش کی، اس لیے اے پاسبانو خداوند کا کلام سنو۔ خداوند خدا فرماتا ہے، مجھے اپنی حیات کی قسم، چونکہ بھیڑیں شکار ہو گئی، ہاں میری بھیڑیں ہر ایک دشتی درندے کی خوراک ہوئی، کیونکہ کوئی پاسبان نہ تھا، اور میرے پاسبانوں نے میری بھیڑوں کی تلاش نہ کی، بلکہ انہوں نے اپنا پیٹ بھرا اور اپنی بھیڑوں کو نہ چرایا۔ یہ وجہ تھی جس کے باعث خداوند خدا ان پر افسوس کرتا ہے، اور یہ بات اسرائیل کے چرواہوں پر ہو رہی ہے، ان تمام رہنماؤں نے جنہوں نے اپنی خدمت کو سر انجام نہیں دیا، لوگوں پر رحم نہیں کیا، لوگوں کی قیادت نہیں کی، لوگوں کی تماد داری نہیں کی، ان کو خدا کا کلام نہیں سکھایا، بلکہ اپنا پیٹ بھرنے میں مسرور رہے۔ اسی لیے خداوند یسوع مسیح 19 باب اس کی 10 آیت میں لوکا میں کہتا ہے، ابن آدم کھوئے ہوں کو ڈھونڈنے اور نجات دینے کے لیے آیا ہے۔ اور یہ بات حزقیل نبی نے اس سے پہلے کہ یسوع مسیح زمین پر کبھی چلتا، یسوع مسیح اس زمین پر کبھی بولتا، یا لنگڑوں یا اندھوں یا شکستہ دلوں یا کوڑیوں یا بے امیدوں کو تسلی دیتا، ہزاروں سال پہلے حزقیل نبی کے مطابق वो बयान करता है 11वीं आयत में यूं लिखा है, क्योंकि खुदावंद खुदा फरमाता है, देखो मैं खुद अपनी भेड़ों की तलाश करूंगा और उनको ढूंढूंगा। और ये बात यीशु मसीह की जिंदगी में पूरी होती है, लूका 19वां बाप उसकी 10वीं आयत में, कि वो इस जमीन पर खोए हुओं को जिनको किसी ने हौसला नहीं दिया उनकी तसल्ली के लिए आया है। और ये है हवाला इसराइल के चरवाहों की हालत को बयान करता कि किस तरह उन्होंने नाफरमानी में और खासकर अपने ही पेट भरने में अपनी ही बातों में मसरूफ रहे बजाय के भेड़ों की फिक्र करते। भेड़ों से मुराद ईमानदारों को राह दिखाते, ईमानदारों को कलाम सुनाते। ये था हाल इसराइल के चरवाहों का, और यीशु मसीह का आने का मकसद और वजह यही थी कि मैं खुद अपनी भेड़ों की तलाश करूंगा। और यहां पर जैसे जकई वो खोई हुई भेड़ है, वो गुनाहगार जो मौत की हालत में था, जो मौत की सजा का हकदार था, वो जिंदगी को पा गया। वो जो तितर बितर, वो जो दुनिया की भीड़ में जकई खोया हुआ था, उसने मसीह को पाया और मसीह ने उसे हमेशा की जिंदगी का वारस ठहराया। आज आप भी अपनी किसी जिंदगी के किसी हिस्सा में ऐसी ही खोई हुई भेड़ थे, जब आप यीशु मसीह के पास आए अपने सारे बोझ में, अपनी सारी शिकस्ता दिली में, अपने सारे मुसीबतमन में, अपनी सारी बदहाली में, तो उसने आपको क्या दी, शिफा दी। जैसे मत्ती 11 बाप उसकी 29वीं आयत में कहता है कि यीशु मसीह ने कहा, ए बोझ से थके और मांदे हुए, सब दबे हुए लोगों, सब बोझ से जो तुम्हारे कंधों पर है, तुम्हारी रूह पर है, जो बोझ से दबे हुए हो, सब मेरे पास आओ, मैं तुम्हें आराम दूंगा, मैं तुम्हें बहाल करूंगा, मैं तुम्हें राह दिखाऊंगा। ये था इसराइल के चरवाहों का हाल और खुदावंद का अफसोस उन पर कि उन्होंने अपनी खिदमत को सरंजाम नहीं दिया। आज से बहुत साल पहले जब मैंने ये हवाला पढ़ा, तो इस हवाला ने मेरी जिंदगी में बहुत अजीब काम किया। इस हवाला ने, इस सच्चाई ने मुझे मेरी बुलाहट के मुताबिक बताया कि अपने आप को खुदावंद के हजूर इस तरह काम करने वाले की तरह पेश कर, ताकि तुझे शर्मिंदा ना होना पड़े। और ये जिम्मेदारी खुदावंद खुदाम ने आप में से किसी ना किसी को दी है कि वो अपने घर का, अपनी कलीसिया का चरवाहा हो। और हिजकियल बयान करता है कि कोई पास बान ना था जिसके बारे में यीशु मसीह उन पर अफसोस करता है। मेरे साथ एक और वाला देखें जो आज मौजूदा दौर में, मौजूदा दौर के चरवाहों, मजदूरों यानी के उस्तादों की जिंदगी पर अतलाक करता है, उनकी जिंदगी में गहरा तल्लक रखता है। मेरे साथ देखें मत्ती की अंजील उसका 9वां बाप उसकी 35वीं आयत से आपके लिए पढ़ूंगा। 35वीं आयत में यूं लिखा है, जब यीशु मसीह जमीनी जिंदगी में था, जमीनी तौर पे इस जमीन पर जिंदगी बसर कर रहा था, तो 35वीं आयत में लिखा है, और यीशु सब शहरों और गांव में फिरता रहा और उनके इबादत खानों में तालीम देता और बादशाही की खुशखबरी की मनादी करता और हर तरह की बीमारियों और हर तरह की कमजोरियां दूर करता। और जब उसने भीड़ को देखा, तो यीशु मसीह ने जब उस बड़ी भीड़ को देखा, तो उसको लोगों पर तरस आया, क्योंकि वो उन भेड़ों की मानत थे जिनका चरवाहा ना हो। خستہ حال اور پراگندہ۔ یسوع مسیح نے جب ان لوگوں کو دیکھا جو بھیڑوں کی مانند ہے، بڑی بھیڑ ہے، اور کیا دیکھتا ہے یسوع مسیح کہ ان کی حالت کیا ہے، کہ جیسے ان کا کوئی چرواہا نہیں، ان کا کوئی رہنما نہیں، وہ بکھری ہوئی ہیں، وہ گمشدہ ہیں، وہ امید، وہ تسلی، وہ شفا، وہ حوصلے کے طلبگار ہیں، لیکن کوئی بھی ان کی قیادت کرنے والا نہیں ہے۔ اور یہاں پر جو لفظ استعمال کیے گئے ہیں، خستہ حال، اس بات پر غور کریں، خستہ حال سے مراد پریشانی میں مبتلا، نادار، دکھ کیے ہوئے، ستائے ہوئے لوگ، پراگندہ یعنی کہ نا امید، ہمت توڑے ہوئے، مایوسی میں مبتلا، شکستہ دل۔ یہ لوگوں کی حالت جب یسوع مسیح نے دیکھی تو یسوع مسیح کو ان پر ترس آیا، اور یسوع مسیح وہ چرواہا ہے جو اپنے بھیڑوں کے لیے کیا رکھتا ہے، ترس رکھتا ہے، جو اپنی بھیڑوں کے لیے اپنی جان قربان کرنے کے لیے، ہنسی سے اپنی جان قربان کرنے کے لیے بڑی ہی آرزو کے ساتھ رضا کرانا طور پر اپنی مرضی سے کہتا ہے کہ باپ میں حاضر ہوں کہ اپنی بھیڑوں کے لیے قربان ہوں، تاکہ وہ اس شکستگی کا، تاکہ وہ جو گمراہی اور تتر بتر ہوئی ہوئی بھیڑیں ہیں ان کی رہنمائی کروں۔ اسی لیے یسوع مسیح نے کہا کہ راہ اور حق اور زندگی میں ہوں۔ یسوع مسیح وہ راستہ ہے جو زندگی کو ظاہر کرتا ہے، جو ابدی زندگی کو لے کے جاتا ہے۔ یسوع مسیح وہ حق ہے یعنی وہ سچائی ہے۔ جب لوگ اس سچائی سے واقف ہوتے ہیں تو سچائی لوگوں کو آزاد کرتی ہے ان تمام پریشانیوں سے، نادکھ نادارہ حالت سے، دکھ پن سے، ستائے جانے سے، نا امیدی سے، اور اس دم توڑتی ہوئی دنیا کی ٹمٹماتی ہوئی حالت میں۔ ان کو جب سچائی سے واقفیت ہوتی ہے تو سچائی آزاد کرتی ہے۔ اور یسوع مسیح نے کہا راہ حق یعنی کہ راستہ میں ہوں، راہ اور حق یعنی کہ سچائی اور زندگی میں ہوں۔ یسوع مسیح ہے جو نجات، جو زندگی دینے کے لیے چرواہے کے طور پر آیا، جس نے کہا کہ میں خود جاؤں گا، اپنی بھیڑوں کو ڈھونڈوں گا اور ان کی تلاش کروں گا۔ یہاں پر جب ہم لفظ چرواہا کا دیکھتے ہیں تو یونانی زبان میں جو لفظ نکلتا ہے وہ ہے پوئمین، POIMEN، پوئمین۔ یہ لفظ کا مطلب ہے چرواہا سے مراد غلابان، پادری، بھیڑوں کی رکھوالی کرنے والا۔ اور یہاں پر یسوع مسیح دیکھتا ہے کہ کوئی نہیں کہ کوئی ان کی قیادت کرے، ان کی رہنمائی کرے۔ اور یسوع مسیح نے اپنے شاگردوں سے بات کرتے ہوئے کہا 37 آیت میں، تب اس نے یعنی یسوع مسیح نے اپنے شاگردوں سے کہا، فصل تو بہت ہے لیکن مزدور تھوڑے، لیکن مزدور تھوڑے۔ اس بات کو جو لفظ مزدور کو دیکھتے ہیں، اس کا مطلب یعنی کہ کام کرنے والے، استاد، تعلیم دینے والے، رہنما، وہ بہت تھوڑے ہیں، کیونکہ سب اپنی ہی باتوں میں مگن ہیں۔ جیسے آج سے ہزاروں سال پہلے اسرائیل کے چرواہوں پر افسوس تھا، آج موجودہ دور میں بھی بہت سے چرواہے اپنی ہی باتوں میں مصروف ہیں، اپنی ذمہ داری کو صحیح طریقے سے نہیں نبھا رہے۔ اور اس مزدور کے لفظ کو ہم سیکھیں گے آگے جا کے 19 باب کی 12 اور 13 آیت میں، کہ یسوع مسیح نے، اس امیر آدمی نے اپنے مزدوروں کو بلایا اور ان کو 10 اشرفیاں دی۔ آج ہر ایک ایماندار یسوع مسیح میں کاہن کی حیثیت رکھتا ہے، کہ وہ خدا کے حضور جب چاہے حاضر ہو سکتا ہے. ہر ایک ایماندار کو ایلچی کی خدمت دی گئی ہے کہ وہ مسیح کی نمائندگی کرے, مسیح کی دی ہوئی حکمت اور دنائی کے باعث ان شکستہ دلوں کی کیا کرے, رہنمائی کرے. لیکن اس بڑی بھیڑ کو جب یسوع مسیح نے دیکھا تو ان کی حالت کیا تھی کہ ان کا کوئی چرواہا نہیں. اور یسوع مسیح اسی لیے اس دنیا میں آیا ہے کہ کھوئے ہوئے کو ڈھونڈے اور نجات دے. سو اس آیت میں دو باتیں پائی جاتی ہیں. یسوع مسیح آیا نجات دینے کے لیے. آج وہ ایمانداروں کو یہ خدمت, یہ ذمہ داری اس آیت میں ہمیں ملتی ہے جب ہم اس آیت کو دو حصوں میں بانٹتے ہیں. یسوع مسیح کا کام ہے نجات دینا, اور ایمانداروں کا کام ہے ان کھوئی ہوئی بھیڑوں کو ڈھونڈنا. یہ ایمانداروں کی خدمت ہے, اور اگلی تمثیل میں ان باتوں پر سیکھیں گے کہ چرواہے کی, خادم کی خدمت کیا ہے اور اسے کیوں کرنے کی ضرورت ہے. آپ خداوند کی بھیڑیں ہیں, اور آج اس کا کلام ہمارے لیے یہی ہے کہ اگر ہم چرواہے کی خدمت کو رکھتے ہیں, پادری کی خدمت کو رکھتے ہیں, تو پھر کیا ہم جو بھیڑیں ہمارے سپرد کی گئی ہیں, خواہ وہ ایک ہیں, دو سو ہیں, تین سو ہیں, کیا ان کی رہنمائی کر رہے ہیں؟ یا پھر جب کوئی مصیبت, دکھ, تکلیف آئی تو بھاگ گئے؟ کیونکہ آپ کو بات بچانا چاہتا ہوں کہ آپ کا شہر آرولا دنیا کے بہت سے ممالک میں مشہور ہے. آپ کو بہت خوشی ہوگی, دنیا کے چند ایک کونے میں آپ کا شہر آرولا مسیحی ایمانداروں کی کلونی بہت زیادہ مشہور ہے, کیونکہ اس کلونی میں بہت چرفائے پائے جاتے ہیں, بہت سے چرواہے پائے جاتے ہیں جنہوں نے اپنی خدمت کو سر انجام نہیں دیا. بہت سے ایماندار ہیں جو اپنے نام کے ساتھ پادری صاحب اور بہت سے دوسرے الفاظ لکھتے ہیں. کس لیے؟ صرف دنیا کو خوش کرنے کے لیے, اپنا پیٹ بھرنے کے لیے. لیکن خداوند کی جو خدمت دی گئی ہے اسے صحیح طریقے سے سر انجام نہیں دے رہے. بائبل مقدس بڑے واضح طور پر کہتی ہے, جیسے آپ کے لیے پہلا حوالہ پڑا دوسرا تیموتھیس 12:15 کے مطابق, یہ وہ یسوع مسیح کی عدالت ہے جہاں پر ایمانداروں کو برکات دی جائے گی, ایمانداروں کو اعزاز ملے گا, ان کا حساب دیا جائے گا, ان سے لیا جائے گا کہ انہوں نے کیا کیا جو خدمت دی گئی. آج آپ کا شہر آرولا مسیحی کلیسیا کلونی, کرسچن کلونی بہت مشہور ہے, کیونکہ اس کلونی میں چار گلیوں میں کم سے کم, میرے گننے کے مطابق, جانچ کے مطابق, کم سے کم 100 پاسٹر ہیں, اور ہر ایک پاسٹر کے پاس 200 بہن بھائی بیٹے ہیں, اور 50 سے زیادہ یتیم بچے ہیں, اور بہت سی باتیں آپ کو نظر آئیں گی جب آپ اپنے آرولا شہر کو انٹرنیٹ پر سرچ کریں گے. اور خداوند ایسے چرواہوں پر افسوس کرتا ہے. یہ بری بات نہیں کہ اپنے نام کے ساتھ پادری یا پھر بشپ یا کوئی اور چیز لکھنا, ضروری یہ ہے کہ کیا ہم اپنی بلاہٹ کے مطابق اس خدمت کو سر انجام دے رہے ہیں, یا پھر اپنے آپ کو خوش کرنے کے لیے لگے ہوئے ہیں. میرے ساتھ ایک حوالہ دیکھیں جس میں پترس خداوند کا بندہ آگاہ کرتے ہوئے کہتا ہے, پہلا پترس اس کا 5 باب اس کی 2 آیات میں, کہ خدا کے اس گلا کی گلا بانی کرو جو تم میں ہے. ہر ایک ایماندار کو جو کہتا ہے کہ میں پادری ہوں, جو کہتا ہے کہ میں چرواہے کی خدمت رکھتا ہوں, وہ کہتا ہے کہ گلا بانی کرو جو تم میں ہے, लाचारी से निगाहबानी ना करो बल्कि खुदा की मर्जी के मुआफ़ खुशी और नजायज नफा के लिए नहीं बल्कि दिली ख्वाहिश से। यही बात इसराइल के चरवाहों की जिंदगी में पाई जाती थी। नजायज नफा के बायस वो लोगों पर हुकूमत जताते थे, वो लोगों पर क्या करते थे, चौधर जगाते थे। यहां पर क्या कहता है पतरस, और जो लोग तुम्हारे सपुर्द हैं उन पर हुकूमत ना जताओ बल्कि गल्ला के लिए नमूना बनो। आज जब हम बहुत से गांव में खिदमत के लिए जाते हैं तो लोग सबसे पहले बात कहते हैं कि बेईमानों का टोला आ गया है। क्यों? क्योंकि बहुत से इस चार गलियों की कॉलोनी में 100 से ज्यादा पास्टर, हर एक घर में बहुत से जाली पास्टर हैं। और ये सच है, अगर सच बोलने के बायस आप मेरे खिलाफ होना चाहते हैं तो मुझे कोई फिक्र नहीं, क्योंकि किसी ना किसी को खुदावंद के लिए अपना मुंह खोलने की जरूरत है। और इस खिदमत के दौरान हमने और बहुत सी मुसीबत उठाई है अपने मसीही भाइयों से, जो एक वक्त में हमारे हाथों में हाथ पाके, जो एक वक्त में हमारे साथ उस दौड़ में खड़े थे, आज वो हमारी हौसला फजाई के लिए नहीं बल्कि मुखालफत के लिए। क्योंकि हम कोशिश करना चाहते हैं कि खुदावंद के सामने अपने आप को इस तरह पेश करें कि उसके सामने शर्मिंदा ना होना पड़े। गुजारिश है, अल्तमास है कि अपनी अपनी खिदमत को आदमियों को खुश करने के लिए, नजायज नफा के लिए ना करें बल्कि खुदावंद के लिए करें। क्योंकि उस रोज जब यीशु मसीह ईमानदारों की अदालत करेगा तो वो उनकी किताब को खोलेगा कि उन्होंने किस तरह जिंदगी गुजारी, उन्होंने किस तरह अपनी जिंदगी में नुमाइंदगी की। आप अपने आप को बेवकूफ बना सकते हैं, दुनिया को बेवकूफ बना सकते हैं, कह सकते हैं कि मैंने ये नहीं किया। एक लफ्ज लिखने से क्रिश्चियन कॉलोनी आरवाला सबकी तफसील इंटरनेट पर सामने आ जाती है। तो जरा सोचे कि वो खुदा जो कुल इलम रखता है वो सब हमारी करतूतों से वाकिफ है, लेकिन वो चाहता है कि हम अपने आप को खाकसार बनाकर कहें कि बाप मुझे माफ कर, मैंने ये तेरे खिलाफ गुनाह किया, मुझे माफ कर। और वो माफ करने में सच्चा और आदल है। जब बहुत से चकूक में जाते हैं जुल्फकार भाई से पूछें, सबसे पहली बात वो कहते हैं कि हमारा रुपया पैसा और ये चोर चक्के आ गए हैं। क्यों? क्यों खेल के मैदान में बैनर बुलंद किया जाता है यूहन्ना 3:16, खुदा ने दुनिया से ऐसी मोहब्बत रखी कि अपना इकलौता बेटा बख्श दिया ताकि जो कोई उस पर ईमान लाए हलाक ना हो बल्कि हमेशा की जिंदगी पाए। और दूसरी साइड से बैनर बुलंद किया जाता है यीशु मसीह को हां और मसीहियों को ना। क्यों? क्योंकि मसीह उनमें नजर नहीं आता, सब अपने पेट को भरने के तालब हैं। खुदावंद की ये मलामत, खुदावंद कहता है कि खुदावंद के पास बानो मेरा कलाम सुनो, तुमने मेरी भेड़ों की गल्लाबानी नहीं की, बिखरे हुओं को नहीं बांधा, शिकस्ता दिलों को तसल्ली नहीं दी। खुदावंद अपने लोगों से मोहब्बत करता है और वो आपसे चाहता है कि आप उसके जलाल के लिए इस्तेमाल हो। उसने आपके लिए बहुत ही उम्दा मंसूबा और आसमान के वो खजाने रखे हैं जो आपकी सोच से बालातर है। जरूरत है कि खुदावंद में मसरूर हो, खुदावंद के साथ रफाकत रखें, तो वो हमारे दिल की मुरादों को पूरा करेगा। वो जानता है कि आप उसके जलाल की गवाही देना चाहते हैं, लेकिन आपकी सोचे खुदावंद की सोचे नहीं, आपके ख्यालात खुदावंद के ख्यालात नहीं, क्योंकि उसके ख्यालात जैसे आसमान जमीन से बुलंद है ऐसे ख्यालात हैं। और वो आपके लिए भलाई के ख्यालात रखता है। सो खुदावंद यीशु मसीह इसलिए आया कि खोए हुओं को ढूंढे और नजात दे, और उसने खोए हुओं को तलाश करने की खिदमत आज बहुत से ईमानदारों को दी है, लोगों को खुश करने की खिदमत मत करें, इसका कोई फायदा नहीं है, कोई भी अजर नहीं है, ये वो इंसानी कुव्वत में किया हुआ काम है जिसका कोई अजर नहीं। गलतियों पहला बाप उसकी 10 आयत के मुताबिक, अब मैं आदमियों को दोष बनाता हूं या खुदा को, या आदमियों को खुश करना चाहता हूं। याद रखे, फरेब ना खाओ। गलतियों 6 बाप उसकी 7वीं आयत में हर ईमानदार से कलाम कहता है फरेब ना खाओ, खुदा ठट्ठों में नहीं उड़ाया खुदा ठट्ठों में नहीं उड़ाया जाता, क्योंकि आदमी जो कुछ बोता है वही काटेगा। याद रखें कि आप जब सच की नुमाइंदगी करेंगे, जब आप दयानतदारी की जिंदगी गुजारेंगे, जब आप अपना मुंह खोलेंगे कि आप से हम मोहब्बत करते हैं अपनी राहों से फिरें, तो लोग आपको सच बोलने के बायस आपकी मुखालफत करेंगे, क्योंकि जब यीशु मसीह ने भी अपना मुंह खोला तो सब फकी फरीसी उस वक्त के शरीयत के आलम उसे कहने लगे कि तू कौन है जो बढ़ाई का बेटा होते हुए, तू जो नासरत से नासरी होते हुए, जहां से कोई अच्छी चीज नहीं निकल सकती, तू कैसे हमें कलाम सिखा सकता है, क्योंकि कलाम तो हमें ही मिला है, हम ही वो चरवाहे हैं। लेकिन यीशु मसीह ने कहा कि तुम वो नकम्मे नाकारे और वो चरवाहे हो जिनके दिलों में तरस नहीं है अपनी भेड़ों के लिए। आज वो हर एक ईमानदार के लिए ये इज्जत और ये अजाज देता है कि तुम मेरी नुमाइंदगी करो, लेकिन जरूरत है कि उसकी मर्जी के मुताबिक ना कि अपनी मर्जी के मुताबिक। आज अपने अपनी जिंदगी को जांचें। कभी गौर की है, जब पहाड़ों के सीने से पानी गिरता है और वो झरना जब जमीन पर गिरता है, उस पहाड़ी पर गिरता है, तो वो अपनी खूबसूरती नहीं खोता। आप भी इस तरह गिरो के अपनी खूबसूरती ना खो जो यीशु मसीह में है। अगर दुख उठाना चाहते हो तो मसीह के लिए दुख उठाओ, अगर किसी तरह की मुश्किल का सामना करना चाहते हो तो मसीह के लिए करो, ताकि वो कहे कि शाबाश मेरे वफादार नौकर, ना के अफसोस तुम पर जो अपना ही पेट भरने को हो। और बाइबल मुकद्दस हर एक की चीज का वाजिया तौर पर, हर एक चीज वाजिया तौर पर बयान करेगी कि कैसे है। जैसे आज इंटरनेट पर सिर्फ माड़ी सी जांच करने के बायस आप जान सकते हैं कि आप हैरान होंगे कि आपकी कलीसिया में उतनी भेड़े नहीं जितने चरवाहे हैं, उतने लोग नहीं जितने यतीम हैं, उतने लोग आप हैरान हो जाएंगे। और ये मलामत है, और वो लोग जानते हैं जिनसे ये मलामत की जा रही है, और ये मलामत खुदा के कलाम से है, ताकि हमारी तरबियत और नसीहत हो, ताकि हम खुदा के सामने अपने आप को नेक काम करने वाले की तरह पेश करने वाले बने। अगर सच बोलने के बायस आप मेरी मुखालफत करना चाहते हैं, मुझे बुरा भला करना चाहते हैं, तो आमीन, क्योंकि पास जब तुम सच्चाई से वाकिफ होगे तो सच्चाई तुमको आजाद करेगी। अपने बुलाए जाने के मुआफक चाल चलो, ताकि सारा जलाल खुदावंद यीशु मसीह के नाम को मिले। ऐ भाइयों, तुमसे इल्तमास करता हूं, अपने बदन ऐसी कुर्बानी होने के लिए नजर करो जो खुदा की नजर में जिंदा और पाक और हर उस बेदयानदारी से पाक है। खुदावंद के हजूर अपनी जिंदगी को इस तरह गुजारें, आए हम खुदावंद के हजूर झुकें, ताकि वो आपको कहे कि शाबाश मेरे वफादार नौकर, बजाय इसके कि उसकी हजूरी में शर्मिंदगी हो। क्योंकि उसकी हजूरी में जब खड़े होंगे तो सबसे ज्यादा जो अहमियत की बात होगी ये कि मैंने क्यों अपना सारा वक्त जमीन पर गुजारा। और आप इस गीत के बोलों से वाकिफ होंगे, पलिया इस जागते वेला कड़ी दी कड़ी, मन ले हुक्म खुदा दा छड़ दे अपनी अड़ी, ऐ सोने वाले जाग और मुर्दों में से जी उठ, तो मसीह का नूर तुझ पर चमकेगा। अभी भी वक्त है, हम सादा से तौर पर उसके हजूर खाकसारी में अपने आप को पेश कर सकते हैं। वो हमारे गुनाहों को माफ करता है, वो हमारे गुनाहों को फिर याद नहीं करता, वो हमारे गुनाहों को जैसे मशरक मगरब से दूर है इतनी दूर फेंक देता है। वो इतना तरस भरा खुदा है, वो इतनी मोहब्बत करता है। आए हम खुदावंद के हुजूर झुकें और अपने अपने दिल की हालत का जायजा लें। खुदा बाप, आज का जो बीज, आज की जो मलामत, आज की जो तरबियत, आज की जो सलाह खुदावंद, आज का जो अल्जाम तेरे कलाम में से हम सब के लिए है, हमें अपनी राहों को दुरुस्त करने की हिकमत और दनाई दे, ताकि खुदावंद इस जमीन पर ठोकर का बायस ना बने, ताकि हमारी जिंदगी में तू नजर आए, ना के लोग कहें कि यीशु मसीह को हां और मसीहियों को ना, क्योंकि वो तेरी सच्चाई को, तेरी मोहब्बत को, तेरी फरमाबरदारी को नहीं देखते। सो खुदा बाप, हर एक को खाकसार बनने की कुव्वत और ताकत दे, ताकि यीशु नाम इज्जत और जलाल पाए। यीशु मसीह के नाम में ये दुआ मांगता हूं, आमीन।